नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल चैत्र महिनाको 4 गते बुधबार, चैत्र कृष्ण पक्ष चतुर्दशी तिथि, तदनुसार मार्च 18 तारीक सन् 2026, नेपाल सम्बत 1146। नयाँ सरकारका लागि तयार भयो सुशासनको मार्गचित्र, डिजिटल शासन र भ्रष्टाचार नियन्त्रण शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर छापेको छ। कार्यक्रमको शुरूआतमा यसै प्रसंगलाई लिँदैछौ। भ्रष्टाचार नियन्त्रण र सुशासनको एजेण्डा बोकेको जेएनजी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको नागरिक सरकारले झण्डै 2/3 सीटको जनादेशमा बन्न लागेको नयाँ सरकारलाई सुशासनको मार्गचित्र तयार गरिदिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको शासकीय मामिला क्षेत्र हेर्ने सचिव गोविन्द बहादुर कार्कीको संयोजकत्वमा गठित 15 सदस्यीय उच्च स्तरीय समितिले संसदको नियमित कार्य तथा सरकार र न्यायालयमा गर्नुपर्ने सुधारका विषय समेटेर गवर्नेन्स ब्लू प्रिन्ट तयार पारेको हो। शासन प्रणाली डिजिटलाइज बनाउनेदेखि छरितो र पारदर्शी सेवा दिँदै भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई अबको सरकारले प्राथमिकता दिनुपर्ने उपाय मार्गचित्रमा रहेका छन्। यसका लागि कानूनी सुधार तथा पुराना कानून संशोधन, दोहोरोपना हटाउने, समन्वय बलियो पार्नुपर्ने, संस्थागत सुशासन गर्ने लगायत सुझाव रहेका छन्। यस्ता छन् समितिका मुख्य सुझाव। उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ, संघ प्रदेश स्थानीय तहबीच समन्वय संयन्त्रलाई सक्रिय बनाउने, अन्तर सरकारी समानान्तर संरचनाहरू खारेज गर्ने, प्रदेश सरकारमा मन्त्रालयको संख्या घटाउने, स्थानीय सरकारलाई झन्झटमुक्त प्रविधि मैत्री र नागरिकमुखी शासन प्रणालीतर्फ रूपान्तरण गर्ने, कर प्रशासनलाई पूर्ण डिजिटलाइज गर्ने, सार्वजनिक निजी साझेदारी प्रणाली बलियो बनाउँदै ठूला पूर्वाधार परियोजनामा निजी लगानी परिचालन गर्ने, जोखिमयुक्त तथा रुग्ण सहकारीलाई सबल संस्थासँग गाभ्नुपर्ने, सहकारीको लगानी घर जग्गा र शेयर बजारमा प्रवाह गर्न दिन नहुने, निरन्तर घाटामा रहेका सार्वजनिक संस्थानहरूको पुनर्संरचना, मर्जर वा निजीकरण गर्ने, विद्यालय तहदेखि नै सदाचार र नैतिक शिक्षा मार्फत सामाजिक सोचमा परिवर्तन ल्याउनु पर्ने, रणनीतिक सड़क पुल लगायत महत्वपूर्ण पूर्वाधार आयोजनाको निर्माण, स्तरोन्नति तथा मरमत गर्न वार्षिक कार्यतालिका नै तयार गरी कार्यान्वयन गर्ने, खेतीयोग्य सार्वजनिक भूमिको पहिचान गरी तुलनात्मक लाभ भएका बालीमा आधारित कृषि उद्योग स्थापना गर्न, लीज प्रणाली मार्फत उपयोग गर्ने, अस्पतालबाटै जन्म दर्ता गर्नुपर्ने, राष्ट्रिय परिचय पत्रको छपाई र वितरणको ढिलाई अन्त्य गर्न, प्रदेश स्तरमा मुद्रण केन्द्र विस्तार गर्ने, विदेशबाट फर्केका श्रमिकहरूको सिपलाई स्वदेशी उद्यमसँग आबद्ध गर्न नीतिगत सुधार गर्ने, कर्मचारी नियुक्ति तथा पदोन्नतिलाई पूर्ण रूपमा मेरिट र प्रतिस्पर्धामा आधारित बनाउने र न्यायाधीश नियुक्ति प्रक्रियालाई पूर्ण रूपमा मेरिटमा आधारित र पारदर्शी बनाउनु पर्ने लगायतका समितिका मुख्य सुझाव रहेका छन्। नयाँ सरकारका लागि तयार भयो सुशासनको मार्गचित्र, डिजिटल शासन र भ्रष्टाचार नियन्त्रण शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार रहेको छ। अब कर्मचारी सरूवामा अल्झिनु पर्दैन सरकार शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। सरकारले कर्मचारीको सरूवा प्रणालीलाई पूर्णत प्रविधि मैत्री बनाई कार्यान्वयन गर्ने अन्तिम तयारी गरेको छ। कर्मचारी सरूवामा सधैं आलोचना हुँदै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबदेखि कर्मचारी सरूवाको दिगो समाधान गर्न लागेको हो। नयाँ आउने सरकारले कर्मचारी सरूवामा अल्झन नपर्ने गरी कर्मचारी सरूवा प्रणालीलाई प्रविधि मैत्री बनाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। अब कर्मचारी सरूवामा अल्झिनु पर्दैन सरकार शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। गोर्खापत्रले नै प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत्र 13 पछि मात्रै शीर्षकमा खबर छापेको छ। संघीय संसद सचिवालयले चैत्र 13 गते भित्र नवनिर्वाचित सदस्यको शपथ ग्रहण गराउने आन्तरिक तयारी गरेको छ। निर्वाचन आयोगले चैत्र 5 गते निर्वाचन परिणाम सम्बन्धी प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने जनाएको छ। आयोगले परिणाम बुझाएको केही दिन भित्रै शपथ ग्रहण गराउने सचिवालयको तयारी छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचन आयोगले निर्वाचन परिणाम सम्बन्धी प्रतिवेदन बुझाएको पाँचदेखि छ दिनभित्र नवनिर्वाचित सांसदको शपथ ग्रहण गराउने आन्तरिक तयारी गरेको बताउनुभयो। आयोगले पाँच गते कार्यालय समयमै प्रतिवेदन बुझाए सोही दिन सूचना प्रकाशित गरी शपथ ग्रहणको मिति तोक्ने सचिवालयको तयारी रहेको छ। संसदीय भूमिकाबारे रासोपाको अभिमुखीकरण उपशीर्षकमा गोर्खापत्र लेख्छ, संसदीय भूमिकालाई थप सशक्त, प्रभावकारी र मर्यादित बनाउने उद्देश्यले संघीय संसदको सबैभन्दा ठूलो दल बन्दै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण कार्यक्रम शुरू गरेको छ। प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फबाट नवनिर्वाचित सांसदलाई रासोपाले ललितपुरको ग्वारको स्थित होटल रोयल टुलिपमा दुई दिने आवासीय अभिमुखीकरण तालिम सञ्चालन गरेको हो। प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत्र 13 पछि मात्रै गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। खाड़ीमा तातेको युद्धले नेपालको चूलो चिस्सिँदै शीर्षकमा कान्तिपुरको मुख्य खबर रहेको छ। करिब 3000 किलोमिटर टाढा खाड़ीमा भइरहेको युद्धको प्रत्यक्ष प्रभाव नेपालको जनजीवनमा पर्न थालेको छ। एकातिर रोजगारीमा गएका श्रमिकको सुरक्षा सरोकार बढ़दैछ भने रोजगारीका लागि उड्न तयार भएका श्रमिकको यात्रा अवरूद्ध भएको छ। यही बेला ग्यासको अभावले उपभोक्तालाई शास्ति थपिदिएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ इण्डियन आयल कर्पोरेशन आईओसीबाट सोझै खरिद गरेर ल्याउँछ। ग्यास भने निजी कम्पनीहरूले निगमबाट पीडीओ प्रोडक्ट डेलिभरी अर्डर लिएर आईओसीका प्रशोधन केन्द्रबाट ल्याउने गर्दछ। नेपालमा आयात उपशीर्षकमा कान्तिपुर लेख्छ, नेपालले दैनिक 25 लाख लिटर पेट्रोल, करिब 50 लाख लिटर डिजेल र 45,000 टन खाना पकाउने ग्यास आयात गर्छ। नेपाललाई आवश्यक 100% पेट्रोलियम पदार्थ भारतबाट आयात गर्छ भने भारतले आफूलाई आवश्यक पर्ने मध्ये 85% पेट्रोलियम पदार्थ विदेशबाट आयात गर्छ। भारतले 50% पेट्रोलियम खाड़ीबाट ल्याउँछ। ढुवानी गर्ने रूट मूलत स्ट्रेट अफ हर्मुज नै हो। ढुवानीमा अवरोध, अमेरिका र इजरायलले हमला गरेपछि इरानले स्ट्रेट अफ हर्मुजलाई आफ्नो रणनीतिक प्रतिरक्षामा प्रयोग गरेको छ। पछिल्लो युद्ध शुरू भए था डेढ़ दर्जन जहाज इरानको निशानामा परेका छन् र एकै दिन तीनवटासम्म जहाजमा हमला भएको छ। सामान्यतया दिनमा 100 बढ़ी जहाज ओहोर दोहोर गर्ने यो रूट अहिले ठप्प जस्तै हुन थालेको छ, जसले पेट्रोलियमको संकट बढ़ाइदिएको छ। दैनिक 2000 नेपाली रोजगारीमा जानबाट रोकिए उपशीर्षकमा कान्तिपुर लेख्छ, पश्चिम एसियामा युद्धको प्रभाव बढ़दै गएपछि दैनिक 2000 भन्दा बढ़ी नेपाली रोजगारीका लागि खाड़ी मुलुक जानबाट रोकिएका छन्। सरकारले खाड़ी क्षेत्रमा तनाव बढ़ेको भन्दै श्रम स्वीकृति रोकेपछि श्रम भिसा पाइसकेका श्रमिक पनि रोकिएका हुन्। सरकारले नयाँ श्रमिक मात्र होइन विदामा आएकाको पनि नवीकरण गरेको रोकेको थियो। श्रम स्वीकृति नपाएका श्रमिकलाई अध्यागमन विभागले हवाई यात्रामा रोक लगाएको छ। परराष्ट्र सचिव अमृत राईको अध्यक्षतामा बसेको इमर्जेन्सी रेस्पोन्स टीमले पश्चिम एसियाका मुलुकका नयाँ र पुराना श्रमिकलाई स्वीकृति नदिन श्रम मन्त्रालयबाट सिफारिश गरेको थियो। दैनिक 2000 नेपाली रोजगारीमा जानबाट रोकिए उपशीर्षक दिँदै खाड़ीमा तातेको युद्धले नेपालको चूलो चिस्सिँदै शीर्षकमा कान्तिपुरले प्रमुख समाचार बनाएको छ। खण्डहर छ मन्त्री निवास, कहाँ बस्लान नयाँ मन्त्रीहरू शीर्षकमा नेपाल समाचार पत्रको अग्र पृष्ठमा खबर प्रकाशित छ। ललितपुर भैंसे पार्टी स्थित मन्त्री निवास परिसर अहिले पनि खण्डहर प्राय छ। अबको करिब दुई सातामा मन्त्रीमण्डल गठन भए पनि ती मन्त्रीहरू कहाँ बस्ने भन्ने टुंगो छैन। 27 भवन मध्ये भदौ 23 र 24 जेएनजी आन्दोलनमा रक्षा मन्त्री निवास बाहेक अन्य सबै ध्वस्त भएको थियो। उक्त निवासमा हाल वन मन्त्री माधव प्रसाद चौलागाई बसिरहनु भएको छ। त्यसअघि युवा तथा खेलकुद मन्त्री बबलु गुप्ता बस्नु भएको थियो। सरकारले करिब 3 अर्ब रूपियाँ खर्चिएर निर्माण गरेको मन्त्री निवास अहिले खण्डहर छ। मन्त्री निवास, कहाँ बस्लान नयाँ मन्त्रीहरू, यो समाचार हो नेपाल समाचार पत्रको अग्र पृष्ठको। जेएनजी आन्दोलनमा 84 अर्ब 45 करोड़को सम्पत्ति क्षति शीर्षकमा राजधानीको अग्र पृष्ठमा खबर छ। सरकारले 23 र 24 भदौ 2082 जेएनजी आन्दोलनमा भएको भौतिक र आर्थिक क्षति, पुनर्निर्माण र पुनर्व्यवस्थापन कार्य योजना सार्वजनिक गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठको नेतृत्वमा गठित समितिको प्रतिवेदनका आधारमा तयार गरिएको कार्ययोजनाले क्षतिको परिमाण, पुननिर्माणको रणनीति, स्रोत व्यवस्थापन र निजी क्षेत्र पुनरुत्थानसम्मका विषय समेटिएको छ। चालू आर्थिक वर्ष र आगामी 2 आर्थिक वर्ष 3 वटै तहका सरकारले पुननिर्माणका लागि बजेट विनियोजन गर्ने गरी कार्ययोजना तयार पारिएको छ। आयोगले पुननिर्माण कार्यलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने योजना बनाएको छ। तत्कालीन, मध्यमकालीन र दीर्घकालीन रणनीतिका आधारमा कार्य अघि बढ़ाइने कार्ययोजनामा उल्लेख रहेको छ। संघीय सरकारका लागि चालू आर्थिक वर्षमा करिब 4 अर्ब 34 करोड़ आवश्यक पर्ने देखिएको छ भने आगामी 2 आर्थिक वर्षमा प्रत्येक वर्ष 10 अर्ब 18 करोड़ रूपियाँको दरले बजेट छुट्याउनु पर्नेछ। त्यस्तै प्रदेश सरकारका लागि चालू आर्थिक वर्षमा करिब 81 करोड़ 25 लाख र आगामी 2 वर्षमा प्रत्येक वर्ष 1 अर्ब 46 करोड़ रूपियाँ आवश्यक पर्नेछ। स्थानीय तहका लागि चालू वर्षमा 1 अर्ब 42 करोड़ र आगामी 2 वर्षमा प्रत्येक वर्ष 3 अर्ब 21 करोड़ रूपियाँ बजेट आवश्यक पर्ने अनुमान गरिएको छ। जेएनजी आन्दोलनमा 84 अर्ब 45 करोड़को सम्पत्ति क्षति राजधानीको अग्र पृष्ठको समाचार हो यो। पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरण 55 मध्ये 34 प्रतिवादी उपस्थित, 5 जनासँग धरौटी माग बाँकी साधारण तारेखमा शीर्षकमा नयाँ पत्रिकाको भित्री पृष्ठमा खबर छ। पोखरा विमानस्थल निर्माण सम्बन्धी भ्रष्टाचार प्रकरणमा हालसम्म 34 जना विशेष अदालतमा उपस्थित भएका छन्। अझै 16 जना उपस्थित हुन बाँकी रहेको र सबै उपस्थित भएपछि यो मुद्दा नियमित सुनवाईमा जाने विशेष अदालतले जनाएको छ। उपस्थित भएका मध्ये अदालतले 5 जनासँग धरौटी माग गरेको छ। बाँकी सबैलाई साधारण तारेखमा राख्न आदेश गरेको छ। विशेषका अनुसार सुशील घिमिरे, सुमन कुमार श्रेष्ठ, रंजन कृष्ण अरियाल, मुरारी भण्डारी र प्रदीप अधिकारीसँग धरौटी मागको आदेश भएको तथा अन्य सबैले साधारण तारेखमै रहेर मुद्दा पूर्वपक्ष गर्न पाउने भएका छन्। विशेषका अध्यक्ष सुदर्शन देव भट्ट र दिल्ली रत्न श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो। पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरण 55 मध्ये 34 प्रतिवादी उपस्थित, 5 जनासँग धरौटी माग बाँकी साधारण तारेखमा नयाँ पत्रिकाको भित्री पृष्ठको खबर हो यो। ब्याजदर र वैकल्पिक लगानीको प्रभाव, कुल निक्षेपमा मुद्दतीको अंश घट्यो, यो समाचार कारोबारको मुख्य खबरको हो। उच्च ब्याजदरका कारण विगतमा मुद्दती निक्षेपमा आकर्षित बचतकर्ताको रूचि अहिले यसमा घटेको छ। यही कारण पछिल्लो समय कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा घट्दै गएको छ। मुद्दतीमा उच्च ब्याजदर पाइरहेका बचतकर्ताले अहिले ब्याज कम भएपछि अन्य क्षेत्रमा लगानी बढ़ाउन थालेका हुन्। मुद्दती र साधारण बचतको ब्याजमा धेरै भिन्नता नभएपछि बचतकर्ता मुद्दतीबाट साधारणतर्फ सर्ने प्रवृत्ति पनि देखिएको छ। ब्याजदर र वैकल्पिक लगानीको प्रभाव, कुल निक्षेपमा मुद्दतीको अंश घट्यो, कारोबारको मुख्य खबर हो यो। 8 महिनामा थपियो 2 खर्ब सार्वजनिक ऋण, नेहरू कमजोर हुँदा 97 अर्बको अतिरिक्त भार शीर्षकमा कान्तिपुरले अर्थ पृष्ठमा समाचार छापेको छ। चालू आर्थिक वर्षको 8 महिना साउनदेखि फागुनमा करिब 2 खर्ब 4 अर्ब रूपियाँ सार्वजनिक ऋण थपिएको छ। यस अनुसार नेपालमा सार्वजनिक ऋण 28 खर्ब 78 अर्ब 29 करोड़ रूपियाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको फागुनको प्रतिवेदनले देखाएको छ। 8 महिनामा थपियो 2 खर्ब सार्वजनिक ऋण, नेहरू कमजोर हुँदा 97 अर्बको अतिरिक्त भार, कान्तिपुरको अर्थ पृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड, रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। अन्तर्राष्ट्रिय बजारको बहानामा सिमेन्टमा मूल्य वृद्धि, प्रति बोरा 50 देखि 100 रूपियाँसम्म महँगो शीर्षकमा अन्नपूर्णको अर्थ पृष्ठमा खबर छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ़ेको बहाना बनाउँदै पछिल्लो समय नेपाली बजारमा सिमेन्टको मूल्यमा उल्लेख्य वृद्धि गरिएको छ। आन्तरिक बजारमा सोमबारदेखि मात्रै इन्धनको नयाँ मूल्य लागू भए पनि सिमेन्ट उद्योगीहरूले भने विगत 2 महिनादेखि नै प्रति बोरा 50 देखि 100 रूपियाँसम्म मूल्य बढ़ाउन शुरू गरेका थिए। अन्तर्राष्ट्रिय बजारको बहानामा सिमेन्टमा मूल्य वृद्धि, प्रति बोरा 50 देखि 100 रूपियाँसम्म महँगो, अन्नपूर्णको अर्थ पृष्ठको खबर हो यो। अन्नपूर्णले नै अर्थ पृष्ठमा केरासँगै ढले किसानका सपना शीर्षकमा खबर बनाएको छ। बजारमा बिक्रीका लागि तयार भएका केरा हावाहुरीले ढलाएपछि चितवनका केरा उत्पादक कृषक मारमा परेका छन्। आइतबार र सोमबार आएको हावाहुरीले केरा खेतीमा ठूलो क्षति पुर्याएको हो। केरासँगै ढले किसानका सपना अन्नपूर्णको अर्थ पृष्ठको समाचार हो यो। हावाहुरीले बालीमा क्षति शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। सुनसरीमा सोमबार राति आएको हावाहुरी सहितको असिना पानीले मकै र गहुँ बाली तथा तरकारी बालीमा क्षति भएको छ। हावाहुरी सहित असिना पानीले मकै गहुँ सहितको खाद्यान्न तथा तरकारी बालीमा पनि क्षति हुँदा जिल्ला सदरमुकाम इनरुवा सहित दक्षिण क्षेत्रका किसान चिन्तित बनेका छन्। हावाहुरीले बालीमा क्षति गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। यता गोर्खापत्रले नै हुरी बतासले दर्जनौं घरमा क्षति शीर्षकमा खबर बनाएको छ। सिन्धुली जिल्लाका विभिन्न ठाउँमा सोमबार बेलुका आएको हावा हुरी बतासले जनजीवन प्रभावित बनाएको छ। हुरी बतासबाट भौतिक क्षति भए पनि कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हावा हुरी बतासले दर्जनौं घरमा क्षति गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। नेपालमा भ्याट नतिर्ने टिकटकको अडान शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार बनाएको छ। टिकटकले नेपालमा कारोबार गरे बापतको मूल्य अभिवृद्धि कर भ्याट नतिर्ने अडान राखेको छ। 2 आर्थिक वर्ष 2080/81 र 81/82 लगातार कुल 1,36,00,000 भ्याट तिरेको टिकटकले उपरान्त नतिर्ने जनाएको हो। चालू आर्थिक वर्ष 2082/83 टिकटक प्रालीले 1 पैसा पनि भ्याट तिरेको छैन। फागुन मसान्तसम्म पनि नतिरेपछि ठूला करदाता कार्यालयले मंगलबार हिजो टिकटकका नेपाल स्थित प्रतिनिधिलाई बोलाएको थियो। टिकटकका प्रतिनिधिका रूपमा विक्की अग्रवाल कार्यालयमा उपस्थित हुनुभयो, तर उहाँले गुगल र एप्पलले तिर्ने भ्याटमा टिकटकको कर समेटिने दावी गर्दै छुट्टै भ्याट नतिर्ने अडान राख्नु भएको प्रमुख कर प्रशासक केदारनाथ शर्माले जानकारी दिनुभयो। नेपालमा भ्याट नतिर्ने टिकटकको अडान नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। र अफगान पाक युद्ध तेस्रो सातामा 1,15,000 अफगानी विस्थापित शीर्षकमा कान्तिपुरले खबर छापेको छ। निरन्तरको आन्तरिक द्वन्द्व र विदेशी शक्तिहरूको हमलाबाट बारम्बार थला परेको अफगानिस्तान फेरि एकपटक छिमेकी देश पाकिस्तानको निशानामा परेको छ। पाकिस्तानले सोमबार राति मात्रै अफगानिस्तानमा एयर स्ट्राइक हवाई हमला गरेको छ, जसबाट 400 मानिस मारिएका र 250 घाइते भएको स्थानीय संचार माध्यमलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ। अफगान पाक युद्ध तेस्रो सातामा 115,000 अफगानी विस्थापित, कान्तिपुरको खबर हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।